آئیے جناب، اجتماعیت کی اہمیت پہ بات ہو رہی تھی اور یہ بات ہم کر رہے تھے کہ جماعت سازی کے لیے جو ہے وہ دو چیزیں ہیں جو اختیار کی جا سکتی ہیں، اور میں نے سمجھا تھا کہ دو طریقے جماعت بنانے کے، دستوری اور تفصیل بحث کا طریقہ۔ دستوری طریقے میں جو وعدہ ہوتا ہے وہ اس کانسٹیٹیوشن کا ہوتا ہے یا آئین کا ہوتا ہے۔ بہت سارے لوگوں کو پہلے سے خیال ہوتا ہے وہ اس بات پہ آ کر بیٹھے جماعت بنا کے اس کے جو عام ارکان ہوتے ہیں ان میں سے ایک کو چن کر جو ہے وہ اس کا صدر بنا دیتے ہیں۔ اب صدر کے اوپر غور کرنے کے لیے ایک ادارہ بنایا جاتا ہے جسے آپ کیبنٹ کہہ لیں یا شورا کہہ لیں، اب وہ غور کرتا ہے کہ یہ صدر جو ہے وہ اپنے رائٹ کا غلط استعمال نہیں کر رہا، وہ اصل میں وہاں سے بولتا اور وہ جو ہے امیر کو کنٹرول میں رکھتا ہے۔ جبکہ دوسرا جو شخصی بحث کا طریقہ ہے، اس میں ہم نے سمجھا تھا کہ ایک ہی آدمی کو کسی دینی اہم بات کا خیال آتا ہے جس سے لوگ اگنورنٹ ہوتے ہیں، لوگ اتنا متعارف نہیں ہوتے، وہ کھڑے ہو کے لوگوں کو اس کی طرف بلاتا ہے کہ دیکھو یہ فرض ہے جو رہ رہا ہے اور اسے پورا کرے، تو لوگ اس کی آواز پہ جمع ہوتے ہیں، وہ آپ سے آپ لیڈر ہوتے ہیں وہ کوئی، اور پھر جو بحث کی جاتی ہے، معاہدہ کیا جاتا ہے، وہ اس کی شخصی حساب کا کیا جاتا ہے، اسے کہتے ہیں بحث یا شخصی بحث۔ ٹھیک ہے جی، دونوں میں ڈفرنس یہ تھا۔ پھر نظم ہم نے سمجھ لیا، دستور کا نظم جو ہے صرف اس قوانین اور ضوابط کی پابندی کا وعدہ ہوتا ہے، جبکہ شخصی بحث میں وہ سازی کا اور حکم ماننے کا وعدہ ہوتا ہے۔ وہ آ رہا ہے، وہ آ رہا ہے، آگے ہم سمجھیں گے، آگے بھی آ جائے گا، لیکن بات آ گئی ہے تو یہاں پہ بھی سمجھیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے جب یہ بحث کی تھی تو وہ ہر بات آپ کے ماننا جو ہے وہ لازم تھا، لیکن اب جو بھی انسان بحث کرے گا کسی دوسرے انسان کی تو اس سے معروف کی کیس کے ساتھ کرے کہ اللہ اس کے رسول کی یعنی اطاعت کے اندر اندر میں اطاعت ہوتی تھی تیسرے شخص سے۔ اصلی بات یہ سمجھی تھی کہ شخصی بحث کا طریقہ منصور بھی ہے، منصور بھی ہے، معصور بھی ہے، معقول بھی ہے۔ ہمارے ان چیزوں کو سمجھتے ہیں اور وہ یہ ایک چیز اور جیسے کون سے میں بتایا گیا خواتین کی دیکھ پائیں گی، لیکن جو دستوری طریقہ ہوتا ہے وہ آپ سمجھے کہ وہ جو ہے الٹا پیرامڈ کی طرح ہوتا ہے، بیس اس کی براڈ ہوتی ہے اور وہ پھر آہستہ آہستہ نیچے کی طرف آتا ہے۔ بہت سارے لوگوں کو اطلاق ہے، وہ ایک ایشو پر بات کرتے ہیں، جماعت بناتے ہیں کہ اپنے میں سے ایک کو چن لیں، تو یہ الٹا جو ہے وہ آپ ٹرائنگل کہہ رہے ہیں یا اسے الٹا پیرامڈ کہہ رہے ہیں، لیکن شخصی بیٹھ جو ہے وہ ایک آدمی اور کا بیٹھ جو ہے اور وہ جو ہے وہ سب کو بلا رہا ہے، تو وہ سیدھے پیمنٹ کی طرح ہے، ایک آدمی سے بات شروع ہوتی ہے تو اس کا بیس یا ڈاٹ ہوتا ہے۔ ٹھیک، ہماری سماعیت کے لیے بحث کی بنیاد منصوص ہے، یہ بات کہی گئی ہے، ریکارڈ سے منصوص نص، ہم کہتے ہیں نص سے قرآنی، ہر وہ بات جو قرآن سے جسے دلیل کے طور پر پیش کیا جا سکے اسے نص کہتے ہیں، تو کوئی چیز منصوص ہے یعنی قرآن سے ثابت ہے، تو قرآن میں جو ہے وہ شخصی بحث کا ذکر کئی جگہ پر ہے، اس کی چند مثالیں دیکھ لیں۔ قرآن حکیم سے سورہ توبہ آیت نمبر 111 بہت مشہور آیت، کئی دفعہ ہم گزر چکے، ان اللہ اشترا من المؤمنین انفسهم واموالهم بأن لهم الجنة، اللہ تعالیٰ نے خرید دیے ہیں اہل ایمان سے ان کے مال اور ان کی جانیں، کس کے بدلے؟ جنت کے بدلے۔ تو یہ خریدنے کا ذکر ہے وہاں اشترا، اور بھائی وہیں پہ اپنے حق کا بھی ذکر آ رہا ہے، تو یہ سمجھ لیں کہ بے شک اللہ تعالیٰ نے اہل ایمان کی جانیں اور مال خریدی ہیں، جنت کے وقت وہ اللہ کی راہ میں لڑتے ہیں، قتل کرتے ہیں اور قتل کیے جاتے ہیں، گردنیں مارتے بھی ہیں اور مر بھی جاتے ہیں اللہ کی راہ میں۔ یہ جنت کا وعدہ اللہ کے دل میں ہے، تورات میں، انجیل میں اور قرآن میں، اللہ سے بڑھ کر کون وعدے کو پورا کر رہا ہے؟ سب خوشیاں مناؤ، آگے الفاظ ہیں، خوشیاں بناؤ اس سودے پر جو تم نے اللہ کے ساتھ کیا، اور یہی ہے شاندار کرنا۔ تو بحث کے الفاظ جو ہے یہیں سے نکلے ہیں۔ اس آیت میں سودے کا ذکر ہے جو ایک شخص کلمہ پڑھ کے کرتا ہے، بات یہ ہے کہ میں نے تو یہ خریدوں پر روکی نہیں، تو جیسے ہی آپ اسلام لے کر آئے، آپ نے کلمہ پڑھا، یہ سودا ہو گیا، اب آپ کا مال، آپ کی جان یہ بک چکا، اور اس کا عوض کیا ہوگا؟ وہ جنت ہوگی اللہ کی طرف۔ اب قیمت کیا چکانی ہے؟ وہ ہے جان اور مال کو اللہ کی راہ میں لگانا۔ اگر آپ نے جان اور مال کو اللہ کی راہ میں لگایا اور یہاں تک کہ تم بعد سے لڑے ان کی گردنیں ماری اور خود ان کی توجہ سے شہید ہونے کے لیے تیار ہیں تو پھر یہ قیمت پوری ہوگی اور پھر وہ غیر ہوگی. اور اس سودے پر ہم کیا کرنا چاہیے, تو کیا بنانا چاہیے؟ جب بھی کوئی سودا ہوتا ہے تو اس کی کنفرمیشن کیسے ہوتی ہے؟ آج تک یہی طریقہ ہے کہ ہینڈ شیک کے ساتھ وہ سودا پکا ہو گیا, اس کا طریقہ جو ہے بعد میں ہاتھ میں لایا جاتا ہے. اور آپ نے دیکھا ہوگا بڑے بڑے ممالک آپس میں جو ہے وہ کاروباری تعلقات قائم کرتے ہیں, فائدہ چاہیے ہوتی ہے, فائدوں کا تبادلہ ہوگا اور پھر کھڑے ہو کے ہینڈ شیک کرتے ہیں. یہ ہینڈ شیک کرنا ہی بیسٹ کا بیسٹ کرنا, ہاتھ ملانا بیسٹ کرنے کے معنی. تو یہ اصل میں تو ہینڈ شیک جب امت نے کی تو اللہ کے رسول سے کی, لیکن اللہ نے کیا فرمایا کہ یہ جو ہے یہ اصل میں معاہدہ اللہ کے ساتھ, تو اللہ کے رسول کے ساتھ اور ان کے بعد کسی امت ہی کے ساتھ ہوگی. اب ہینڈ شیک براہ راست اللہ سے تو نہیں ہوتا, ایک زمانے میں ایک بے جنگے نے اللہ کے رسول سے, جناب صحابہ کرام نے اللہ کے رسول سے یہ وعدہ کیا. وعدہ کس کی طرف سے؟ اللہ کی طرف سے. خرید و فروخت جو ہو رہی ہے وہ اللہ اور بندے کے درمیان ہو رہی ہے, لیکن جو یہ آگے جو آپ کے ریپرزینٹیٹو ہیں وہ پہلے کون تھا؟ پہلے نبی پہ اللہ سے. آج کون ہوگا؟ نبی اکرم صلی اللہ علیہ وسلم کا کوئی امتی ہوگا, اس سے یہ ہینڈ شیک ہوگی. اس طرح سے بحث کرنے والوں کی صفات اگلی آیت میں بھی بیان ہوئی. اگلی آیت میں بیان کیا کہ وہ توبہ کرنے والے, عبادت کرنے والے, ہم کرنے والے, دنیا میں لذتوں کو ترک کرنے والے, رکوع کرنے والے, سجدہ کرنے والے, نیکی کا حکم دینے والے, برائی سے روکنے والے, اور اللہ کی حدود کی حفاظت کرنے والے. کہا یہی لوگ ہیں جو واقعی بحث کرنے میں جو ہے واقعی سچتے ہیں. تو یہاں جو بات آ رہی ہے جو آیات رکھی جا رہی ہے وہ یہ کہ کہاں کہاں بحث کا ذکر ہے قرآن, اس میں سے کچھ لیے گئے اور بھی آپ دیکھ سکتے. سورۃ نساء نمبر 10 بحث رضوان کا ذکر, کہ اللہ راضی ہو گیا ان لوگوں سے جنہوں نے جو ہے بحث کی. آپ نے تو الفاظ ترجمہ جو ہے اس کا ہے آیت نمبر 10 میں, بے شک جو لوگ ہیں نبی صلی اللہ علیہ وسلم آپ کے ہاتھ میں بحث کر رہے ہیں وہ دراصل اللہ کے ساتھ بحث کر رہے ہیں, ان کے ہاتھوں کے اوپر اللہ کا اللہ راضی ہو گیا ان مومنوں سے جو نبی صلی اللہ علیہ وسلم آپ کے ہاتھ پر بحث کر رہے تھے درخت کے نیچے. تو یہ بحث کا تذکرہ آپ کو کئی جگہوں پر قرآن میں ملے گا. سورہ نساء آیت نمبر 9, اصل میں دین کے غلبے کو نبی اکرم صلی اللہ علیہ وسلم کا مقصد قرار دیا گیا, اور اس سورت کی بقیہ آیات میں مختلف مساجد کے اہل ایمان کو غلبہ دین کی جدوجہد میں شامل ہونے کی دعوت دی گئی. آخری آیت میں مذاق فرما دی گئی ہے کہ نصرت دین کے لیے جماعت کس طرح بنے. چنانچہ یہ ترجمہ ہے, اے لوگوں جو ایماندار ہو اللہ کے مددگار بن جاؤ, جیسا کہ عیسیٰ ابن مریم نے اپنے ساتھیوں سے کہا تھا, من انصاری الی اللہ, کون ہے میرا مددگار, لیکن کس کے لیے مدد؟ رسول کی کہہ رہے, لیکن وہ مدد ہے اللہ کے لیے, اس کے دین کے رسول. شخصی بحث کے طریقے کار میں بھی ایک اللہ کا بندہ اللہ کی یعنی اس کے دین کی نصرت کے لیے آواز لگاتا ہے, پکارتا ہے من انصاری الی اللہ, اور جن لوگوں کو اللہ کے بندے کا اعتماد ہوتا ہے اس کے طریقے اختیار کرتا ہے, طریقے کار پر اطمینان ہوتا ہے, اس کی پکار پر لبے کہہ کے جماعت کی شکل اختیار کر لیں. تو اس طریقے ہو سکتے ہیں, یا تو آپ کہیں کہ آدمی ایسے ہی جو ہے وہ دھوکے باز ہے, ایسے ہی جو ہے دکھاوا کر رہا ہے, اس کا مقصد جو ہے اس کا بدلا نہیں. اگر اس آدمی پر ہی احساس نہیں ہے تو ظاہر ہے آپ کا یہ ضروری نہیں ہے کہ اس کے ساتھ ملے. دوسرے یہ بھی ہو سکتا ہے کہ آپ کی تو مخلص ہے لیکن طریقے کار سے نہیں, ہم سمجھتے کہ نہیں, اور باقاعدہ غور کے بعد آپ کو نظر ہوا کہ طریقہ صحیح نہیں, سنت کے مطابق نہیں ہے, یا قرآن کی تعلیمات کے دین کی تعلیمات کے مطابق نہیں ہے, تو پھر بھی آپ جو ہے اس کے ساتھ نہ جڑے تو یہ آپ کے لیے ایک طرح سے معذرت ہو سکتی ہے اللہ کے ساتھ. ورنہ اس کا ضروری تو یہ ہے کہ جب تک خلافت کا نظام نہیں ہے تو اسے نائب کرنا ہر ایک کی ذمہ داری, شوقی اپنی طور پر اگر کوئی جو جماعت موجود ہے اس میں سے کوئی وہ کرائیٹیریا پورا کر رہا ہے اس میں شامل ہو جائے, نہیں ہے تو خود جو ہے کرے اور اس مقصد کے لیے مقصد کو اور کرنا ہے. پھر چوکی مثال جو قرآن سے دی گئی ہے سورۃ تغابن آیت نمبر 16 میں ارشاد باری تعالیٰ ہے, بس اللہ کی نافرمانی سے بچو اپنی امکانی حد تک, اور سنو اور اطاعت کرو. تو اگر یہ جماعت کا معاملہ ہی نہ ہو تو آج اس آیت پہ کیسے عمل ہو؟ کہا جا رہے سنو اور اطاعت کرو, بس ماؤ کو آتی ہو, تو تو آج جو لوگ جماعت کے بغیر زندگی گزارے وہ آخری رسائل پر کس طرح عمل کریں گے؟ جو اسی وقت ممکن ہے جب آپ کا ایک امیر ہو, اس کے احکامات آپ سننے کے لیے تیار ہو, اس کی اطاعت کرنے والے آپ. اور یہ ویسے تو آیت ظاہر ہے پوری امت مسلمہ یعنی جماعت المسلمین, یہ تمام مسلمانوں کا امیر ہوگا خلیفہ, اس کے لیے بات ہے, تو اس کی بات سنی جائے مانی جائے. لیکن جب تک وہ نظام جو ہے وہ غالب نہیں ہوتا خلیفہ مسلمانوں میں, اب یہ تو پہلا موقع ایسا آ رہا ہے 1400 سال ہے کہ وہ خلیفہ ہے ہی نہیں, تو پھر جو ہے یہ آیت پر اس دور میں کیسے عمل ہو؟ تو اس کا یہی طریقہ ہے کہ ہم جو ہے جماعت جو کہ خلافت راجدہ کے طریقے کے مطابق خلافت کا نظام قائم کرنے والی ہو, اس سے جڑے اور اس کے امیر کی بات سننے والے ساتھ. واقعات قرآنی میں جن نے سما و تعاد کے نظم کو نمایاں کیا ہے, یہ سما و تعاد جو ہے چپتی بیٹھتی ہی ساتھ ہے, وہ ساتھی کی بات سنی جائے امیر کی بات اور مانی جائے, دستور کے ساتھ نہیں ہے وہ, تو دستور میں قواعد لکھے ہوئے, پھر وہ امیر اگر کوئی بات کرتا بھی ہے تو پورا جو اس کی کیبنٹ ہے وہ پہلے بات کرتی ہے. اور اس سے معاملہ تو یہ ہے کہ اگر جو شور ہے وہ اوور رول بھی کر سکتی ہے امیر, جبکہ چپتی بیٹھ میں ایسا نہیں, امیر کی بات جو ہے وہ فائنل ہوتی ہے, مشاورت وہ کرتا ہے کیونکہ قرآنی حکم ہے کہ مشورہ دو, لیکن مشورے کا پابند نہیں ہوتا, ساری سورا ایک طرف ہو امیر ایک طرف ہو تو جبتی بیٹھنے کس کی بات مانی جائے گی؟ امیر کی مانی جائے گی. دستور میں ایسا نہیں ہوتا, وہ پھر سورا پابند کر دیتی ہے کہ وہ تمہاری بھی چلے گی, یہ دستور کی بات. اب وہ واقعات اگر آپ قرآن میں دیکھیں تو سورہ بقرہ کے دو رکوع, رکوع 32 اور 33 میں حضرت تالوت اور حضرت تالوت کا واقعہ ہے جو انہوں نے جالوت سے مقابلہ کیا تھا, اور اس میں حضرت تالوت کی خاص بات کا بیان کی گئی کہ انہوں نے اپنے ساتھیوں کی آسائی کی, لمبا سفر طے کر کے آ رہے اور مسافر ہیں, جہاز لگی ہوئی ہے, سامنے نہر آ رہی ہے, امیر نے کیا منع کیا انسان لیا کہ کوئی پانی نہیں پیے گا سوائے اس کے کہ بندو بھر پانی پیے. اب پانی کا بالکل ختم کر دینا علیحدہ ہے, اور یہ اجازت دینا ایک گھونٹ کی نوبت, ایک آدھ گھونٹ اس سے زیادہ نہیں ہے, اور زیادہ کرا انسان ہو. اور پھر یہی ہوا کہ اکثریت جو تھی اس نے جو ہے پانی پی لیا, اور وہ ڈسپلن کو فالو نہیں کیا, چنانچہ جو ہے ان سب کو چھوڑ دیا, اور جن لوگوں نے ڈسپلن کا مظاہرہ کیا صرف انہیں کو لے کر آگے بڑھے حضرت تعالیٰ. تو وہاں سے بھی پتہ چلتا ہے کہ سما و تعاد کا نظم انہیں نمایاں کیا اللہ جس میں میں نے اس واقعے کو بیان کرنے کی کیا ضرورت, تو سما و تعاد کے نظم کو نمایاں کیا. اسی طرح سورہ آل عمران کے جو رکوع ہے رکوع نمبر 13 سے 18 جن کی وہاں پر تبصرہ ہے, اور وہاں بتایا گیا کہ اللہ نے تو تمہیں پتہ دے دی تھی لیکن تم نے کمزوری دکھائی اور نظم کے خلاف ورزی. کئی دفعہ گزر چکا کہ تین انداز گاڑی پر معیت تھے, انہوں نے اپنے دو گھر کمانڈر عبداللہ بن جبیر رضی اللہ تعالیٰ عنہ کی پھر حکم کو نہیں مانا اور جو ہے وہ اسے رد کر دیا, اور جس کی سزا اللہ تعالیٰ نے کیا تھی 70 صحابہ شہید ہو گئے, نبی اکرم صلی اللہ علیہ وسلم مجروح ہو گئے, جیتی ہوئی جنگ جو ہے وہ شکست میں بدل گئی, عارضی شکست اگر کہنا چاہیں, لیکن وجہ کیا بنی ہے سب نقصان سب اوقات کی خلاف ورزی نظم کو فالو نہ کرنا. اور دیکھیں آپ سورہ نمل, اور یہ اللہ تعالیٰ نے واقعہ بیان کیا ہے مکہ سبا جس کے پاس حضرت سلیمان علیہ السلام کا خط کیا تھا. خط کیا تھا ابھی آپ نے پڑھ لیے سورہ نمل, مختصر سے خط تھا کہ شروع کرتا ہوں اللہ کے نام سے جو نہایت مہربان مسلسل رحم کرنے والا ہے کہ فرما بردار ہو کر میرے پاس آ جاؤ, بس اتنا سا خط تھا. لیکن جو ہے اس پر اب مکہ نے مشاورت کی اپنے وزیروں کو, بڑے بڑے سرداروں کو, سپہ سالاروں کو جمع کیا اور رکھا کہ بھی ایسا جو ہے خط ملا ہے, تو اللہ تعالیٰ نے اب ان کے جواب کو ہائی لائٹ کیا ہے, کیوں ذکر فرمائے اب وہ سردار جو ہے وہ جواب دیتے ہیں ہم بڑے زور آور اور جنگجو ہیں اور اب معاملہ آپ کے اختیار میں, آپ دیکھیے کہ کیا حکم دینا چاہتی ہیں. تمام کار جو حکم آپ کا ہوگا مجھ کے لیے دے گا, پہلے بتا دیا بہت زور آور بھی ہیں جنگجو بھی, آپ لڑنا چاہیں تو ہم تیار ہیں لیکن آپ کی بات مانیں گے, آپ سرینڈر کرنا چاہیں, آپ جانا چاہیں حضرت سلیمان علیہ السلام کے پاس تو ہم تیار ہیں, اور آپ لڑنا چاہیں مخاطب کرنا چاہیں تو بھی جو آپ کا ہوگی. تو سم و اطاعت کا یہاں پر بھی جو ہے آپ کو اس واقعے میں بھی اندازہ ہوگا. یہ آخر گھر آگے اب آ رہے ہیں احادیث مبارکہ سے دلائل, इसके लिए इस्तेमाल होती है मजनून। हम कहते हैं बैस जो है चपकी बैस का तरीका, ये मजनून भी है स्वाद से मजनून, और जो है तीन से नहीं मजनूत होता है स्वाद से, न से गुलामी से साबित, और ये है मजनून तीन से, यानी अल्लाह के रसूल की सीरत से साबित किया जाता है। चुनाचे मुस्लिम शरीफ की रिवायत है, हजरत अब्दुल्ला बिन उमर रज़ियल्लाहु ताला अन्हु रावी है, कहते हैं कि मैंने सुना अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को वो फरमा रहे थे जितने अमीर की इताअत से हाथ धो दिया वो रोजे कयामत अल्लाह से इस तरह मिलेगा कि उसके पास कोई दलील ना होगी, और जो कोई मर गया इस हाल में कि उसकी गर्दन में बैस का फलादा ना था, वो मरा जाहिलियत की मौत, सत्तर साल जमात से जो अलहदा हो गया तो फिर उसके पास अपने अलहदा होने की कोई दलील नहीं होगी, अल्लाह से इस हाल में मिलेगा। और जो है वो बैस का फलादा ही किसी ने भी इख्तियार किया, जमाउदात का नजर ही इख्तियार नहीं किया, जमात में जुड़ा ही नहीं, तो फिर वो मरा जाहिलियत की मौत। जाहिलियत किसे कहते हैं? इस्लाम से पहले का जो दौर है वो दौर जाहिलियत कहलाता है, यानी अल्लाह की नाफरमानी का दौर, अल्लाह के अहकाम से दूरी का दौर। तो ये भी अल्लाह के अहकाम से दूरी का दौर का तरीका है कि जमाती जिंदगी को नर्ज किया जाए, क्योंकि जो है नज्म व ज़ब्त ना है, इंसान घबराता है तो पाबंद, इंसान चाहता है आज़ाद है, लेकिन इस्लाम कबूल कर लिया आज़ादी खत्म, अपनी मर्जी से अपनी आज़ादी को अल्लाह के अहकाम के सामने आगे रख देता है, उसी को हम कहते हैं इस्लाम, लहजा झुका देना मर्जी डाल लेना तो अब मर्जी खत्म होगी। तो इसीलिए यहाँ पर भी आ रहा है कि इससे पहले इस्लाम से पहले सारे जाहिलियत का फिर जो मर्जी करते हो, लेकिन अब इस्लाम इख्तियार किया तो ये पाबंदियाँ इख्तियार करना। अब तीन तरह की सिचुएशन हो सकती है, इस्लाम अगर गालिब हो तमाम मुसलमानों ने खलीफतुल मुस्लिमीन के हाथ पर बैत करी रखी हो तो हमें क्या करना है? अब जो मुसलमान होगा वो क्या करेगा? खलीफा की बैत करेगा, उसके अहकाम का पाबंद होगा। ठीक है, जो अब बहुत सारे जो है वो मामला स्ट्रेटेजिकल होते हैं, अब खलीफा ने कहा हमें इतने आज़ाद लोग चाहिए ताकि हम अपने जो है वो मुसलमानों की मुदाफ़त का काम हो सके, तो अब आपने निकलना है, उसने निकल गया तो आप आज़ाद हैं, नहीं मर्जी बात ही करना। तो दूसरा तरीका ये हो सकता है कि इस्लाम मगलूब हो, इस सूरत में हर मुसलमान को किसी ऐसी जमात के अमीर के हाथ पर बैत करके इस जमात में शामिल होना चाहिए जो फिर से इस्लाम को गालिब करने की कोशिश कर रही हो, अगर ऐसी कोई जमात मौजूद हो। और तीसरा तरीका ये हो सकता है कि इस्लाम मगलूब हो और कोई जमात ऐसी मौजूद ना हो जो फिर से रब्बे दीन के लिए कोशा हो, या जमात तो मौजूद हो लेकिन जमात के अमीर या जमात के तरीके कार से अहम नौजियत का इख्तलाफ है, ऐसी सूरत में इख्तलाफ करने वाले फर्ज को चाहिए कि खुद सारे बन कर खड़ा हो और लोगों को इकामत दीन की जद्दोजहद के लिए अपने साथ शामिल करने की कोशिश करें। इसके अलावा और कोई छोटी चीज नहीं हो सकती। मौलाना मौदूदी रहमतुल्लाह अलैह का एक छोटा सा किताब है शहादत हक, वो कहते हैं कि आप भी देखिए जो जमातें होंगे जाते करके उसमें वक्त गुजारे, हम भी समझ चुके हैं कि जितना वक्त लगाएगा जमात तक करेगा तहकीक में वो सब जिहाद की तरीला की वजह है, क्योंकि दीन की दावत देना भी जिहाद है, दावत की जद्दोजहद करना भी जिहाद है, तो वही मानोगे ये सब जो है जिहाद में आएगा। और वो ये महसूस करे कि कोई भी नहीं है सब उसके बाद है, यह सब जो है मुखालतों का शिकार है, तो फिर अब उसकी जिंदगी है कि वो खुद फैला और जो है वो अपनी जमात बनाए, लेकिन काम ही करना है, किसी भी तरह बचत नहीं है, ये नहीं कह सकेगा कहना उसका कोई खाई नहीं सही बनता इसलिए मैं क्या करता हूँ, तो फिर खुद कर रहा हूँ, जब कोई और सही नहीं है खुद समझता है वो सही है तो खुद आगे बढ़ते। अब ये दूसरी हदीस जो पेश की जा रही है तिरमिज़ी में भी मौजूद है, मुस्नद अहमद में भी रिवायत मौजूद है, हजरत हारिस अल आशरी रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि फरमाया अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मैं तुम्हें पांच बातों का हुक्म देता हूँ, और एक रिवायत में जो मुस्लिम शरीफ में है कि आगे अल्फाज है कि अल्लाह ने मुझे इसका हुक्म दिया, आमरुकुम बिखमसिन वल्लाहु अमरना बिहिन बिलजमाअति वस्समी वताअति वलहिजरति والجہاد کی سبیل اللہ، اس میں بڑی عمدہ ترتیب ہے، پہلا حکم کیا دیا؟ میں تمہیں حکم دیتا ہوں جماعت اختیار کرنے، پہلا کام اگر دین کے رستے کی جدوجہد کرنی ہے تو ترتیب کیا ہے؟ एक अच्छी जमात एक सही जमात में जो है पार्टिसिपेट करना, और फिर जमात बेकार है अगर वहाँ सबों का हाथ ना हो तो आगे हुक्म दिया सुनने का और मानने का, कलमा पैदारी करने का। जमात यानी कि इस्तेमाल सुनेंगे और मानेंगे, और फिर अब जैसा हुक्म हो हिजरत और जिहाद का उसके मुताबिक हिजरत का और जिहाद। दुआ सुन लीजिए, हजरत हारिस अल आखरी रजी अल्लाह तआला अन्हु की रिवायत है कि फरमाया था कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने, मैं तुम्हें पांच बातों का हुक्म देता हूँ, जमात इख्तियार करने का, सुनने का, हिसाब करने का, हिजरत करने का और साथ ही राह में जिहाद करने का। तो ये हिजरत और जिहाद ये सब जमात के तहत ही होते हैं, या अकेले अकेले हर आदमी जो है वो जिहाद से नहीं निकल सकते, उसके लिए पूरी एक जमात चाहिए। इस हदीस के आखिर में हिजरत और जिहाद का हुक्म दिया गया है। अल्हम्दुलिल्लाह आप समझते हैं कि हिजरत का भी गलती मफहूम है और जिहाद का भी गलती मफहूम है। तो अफजल हिजरत क्या है? अल्लाह के रसूल ने फरमाया था कि हर उस काम को तय कर देना जो अल्लाह को नापसंद है। और आला तरीन हिजरत क्या है? अपना व्यापार कारोबार रिश्तेदार सब कुछ छोड़कर किसी और इलाके में जहाँ पर दिन पर चलना मुमकिन हो वहाँ पर चले जाना सब कुछ छोड़ कर, तो ये आला तरीन हिजरत। इसी तरह अफजल तरीन जिहाद क्या है? अपने नफ को अल्लाह की इताअत का मुजीब बनाना, उसके ताबे जो है रहने के लिए उस पर जो है कोशिश करना जिद्दोजहद करना। और आला तरीन जिहाद क्या है? मैदान में निकल कर जो है अपनी जान की बाजी लगाना, अल्लाह के राह में जो है लड़ना, कुत्ता से उनका मुकाबला करना, तलवार के साथ आना। हम अच्छी तरह से पहले भी कह चुके हैं, जुल्म और मुनकरात के खिलाफ मुनज्जम इज्तिमाई जद्दोजहद के बगैर आधा हिजरत और आधा जिहाद के फराइज आ ही नहीं सकते। हाँ, वो अफजल जिहाद तो आदमी आज से कह सकते हैं, अपने आप से लड़ रहे हैं, अपने नफ्स का मुकाबला कर रहे हैं, शैतान का मुकाबला कर रहे हैं, बिगड़े हुए मानसे का मुकाबला कर रहे हैं और दीन पर रहने की स्ट्रगल कर रहे हैं। लेकिन ये आधा जिहाद क्या है? वो पार से किताब करना, वो बगैर जमात के मुमकिन नहीं है। इसी तरह गुनाहों को छोड़कर नेकी की तरफ आने ये हिजरत है, लेकिन आधा हिजरत क्या है? एक इलाके को छोड़कर दूसरे इलाके, ये बगैर जमात के मुमकिन है। तो इसलिए ये आधा पैमाने पर ये काम जो है नहीं हो सकते, इसलिए जमात जरूरी है। बुखारी की रिवायत, हजरत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि बेशक फरमाया अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने, जिसने मेरी इताअत की बस जिसने अल्लाह की इताअत की, और जिसने मेरी नाफरमानी की बस जिसने अल्लाह की नाफरमानी की, और जिसने मेरे मुकर्रर करदा अमीर की इताअत की उसने मेरी इताअत की, और जिसने मेरे मुकर्रर करदा अमीर की नाफरमानी की उसने मेरी नाफरमानी की। तो अब हर जगह तो अल्लाह के रसूल नहीं हो सकते, तो आप सब ने जो है वो अपने अमीर मुकर्रर किए, अपने यानी लोगों के ऊपर जो है सरदार मुकर्रर किए जिनकी बात आती है, जैसे रकबे और के मौके पर हजरत अब्दुल्ला बिन जुबैर को अमीर मुकर्रर किया 50 की हजारों पर। तो अब उन कमांडर की बात मानना हो जाता है कि रसूल की बात मानना, तो बहुत अहमियत होती है जो है ये कैडर्स है, इसे हम हाई आर्मी कहते हैं, किंग ऑफ कमांड कहते हैं। तो अपने से ज़्यादातर अमीर की बात मानना जरूरी है। तो अगर आपकी कैडर मुझे तो सुप्रीम कमांडर हुक्म देगा तो ही मानूंगा, यानी अल्लाह के रसूल कहेंगे तो ही मानूंगा, उनके मुकर्रर किए हुए आदमी की नहीं मानता। तो ये भी बहुत बड़ी नजदीक की अफवाही है। जिस तरह फौज में कोई सिपाही है कि मैं तो सिर्फ लेजन की बात मानूंगा, अपने कैप्टन की या मेजर की बात नहीं मानता, इससे ठीक है सच्ची का, तो ये हायरार्की है, इससे से ऊपर की बात माननी है। तो इसी तरह करेंगे तो फिर नस्ल जब पैदा होगा। इसी तरह एक मुस्तफ़ुन अलैह रिवायत में आप सल्लल्लाहु अलैहि वसल्लम ने अमूमी तौर पर फरमाया कि मैं युगे अमीरा फ़कद अताअनी व मैं यासिम अमीरा फ़कद अताअनी, जो अमीर की इताअत करता है उससे मेरी इताअत की, और जो अमीर की नाफरमानी करता है उससे मेरी नाफरमानी। ये बहुत अहम जो है मामला है। सुनन दारनी में यकीनन इस्लाम है ही नहीं बगैर जमात के, और जमात है ही नहीं बगैर इमारत के, और इमारत है ही नहीं बगैर अमीर के अहकाम की इताअत। तो यहाँ यही वो कौल है जिसे फिर नकल किया जाता है जब उमर रज़ी अल्लाह तआला अन्हु की तरफ से कि ला इस्लामा इल्ला बिल जमात, इस्लाम है ही नहीं बगैर जमात। तो यहाँ अल्लाह के रसूल फरमा रहे हैं कि इस्लाम नहीं है जमात के बगैर, जमात है ही नहीं अमीर के बगैर, और वो अमीर किस काम का? जिसका कोई मानने वाला ही ना हो, जिसके जमान पर अमल ही ना हो, तो ये सारी चीजें जरूरी। इसी तरह जो है वो अफाए इज्तमाइयत के लिए बैस की आसान मंजूर है। पीछे गुजरकर जब दोबारा आए नबी और मसीह का रिश्ता इंसानी जिंदगी का एक तरीन जो है रिश्ता, किसी हस्ती को नबी मान देने के बाद उसके हर हुक्म की इताअत लाजिम है। हो नहीं सकता कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को एक शख्स मान भी रहा हो कि ये अल्लाह के रसूल है और फिर आप सल्लल्लाहु अलैहि वसल्लम की इताअत के लिए तैयार ना हो, आप हुक्म दे रहे हो वो क्या नहीं मान रहा, ये तो अजीब सी बात है। तो उसके बावजूद हम देखते हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने समाअत की बहस की, तो इसकी क्या जरूरत थी कि आप बात बहस देते, आपको बहस की कोई हाजत नहीं, जो आपको रसूल मान रहा था वो आपकी हर बात मानता। तो ये बहस देने की वजह क्या हुई, ताकि आप सल्लल्लाहु अलैहि वसल्लम ने एक सुन्नत जारी करवा दी ताकि आपके बाद जब जमात शादी का मौका है तो लोगों के पास एक सुन्नत है और वो आपके तरीके के मुताबिक जो है बहस का तरीका इख्तियार है। तो ये भी हमारी रहनुमाई थी। अब इस सिलसिले में इमाम मिसाई रहमतुल्लाह अलैह ने मेहनत की और उन्होंने मजमूआ अहादीस की जिल्द दो किताबों का इस्तेमाल से पूरा जो है उसका बाप जो है वो तहकी किया और उसमें जो है वो तकरीबन 10 जो है वो आप सल्लल्लाहु अलैहि वसल्लम की मशहूर बैतों का जिक्र है। अब वो 10 बैतें क्या थी, अलगा अलस्तमी वता, यानी सुनेंगे और मानेंगे, इस पर बैठ जी अल्लाह के रसूल ने कहा बकरा अलगा अलल असल, कि अगर आप उस पर किसी और को तहजी दे दें तो हम इस पर बैठ करते हैं, हम झगड़ेंगे यानी हम उसे मानेंगे, किसी और पर अगर किसी और को हम पर तहजी दे दें तो हम जो है वो उस बात को मान लेंगे। मतलब होता क्या है, आदमी जो 4 साल के साथ हो और एक आदमी अभी 1 महीना हुआ है आए हुए, अगर बहुत बना दे तो 4 साल चलाना आपसे नाराज हो जाएगा, तो क्या कहेंगे ठीक है अभी 9 वाले नबी आया था इसे आप उस पर तरजीह दे रहे हैं, ये क्या किया आपने। तो इस पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बहस की कि अगर किसी को भी जो है वो उसके पर जो है तरजीह दी जा सकती। इसी तरह आता है अला अल्लाह तना से उल हम आलो, इस पर आपने बहस की कि हम जो है वो पहले अमल से निजा नहीं करेंगे, तेज काम नहीं करेंगे, लड़ाई झगड़ा नहीं करेंगे। चौथी बहस का जिक्र आ रहा है हल्के अगर मौत मौत तक जो है बहस जो है ली गई कि लड़ेंगे आपकी दाद करेंगे जो है आपका साथ देंगे मौत तक। इसी तरह पांचवी बहस का जिक्र है हल्के अगर खौली बिन हक, इस बात पर सहाबा किराम से बहस थी कि हक बात कहेंगे, चाहे जो है वो कोई हमें इतनी बराबर की ना करे जो हम समझेंगे वो बयान करें। इसी तरह जो है बहस अगर फौली के नाम अदब और इंसाफ का अपनी बात कहेंगे इसमें बैठे। इसी तरह से बाकी बैठों का जिक्र है कि तमाम मुसलमानों के लिए रुस्त और महफवाही का मामला रखी किस तरह बैठे और जो है इसी तरह जिहाद पर बैठती हिजरत पर बैठती। तो ये 10 मुख्तलिफ बैठों का जिक्र है जो इमाम ने साहिब ने जो है अपनी किताब में बाकायदा बाप के तहत जो है बयान। इसी तरह जब सीरत हमने समझी थी तो ये बात हमने कही थी कि सन 12 सदी में अहले यसरब वो आए और जो है 12 साल थे और उन्होंने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के हाथ पर बैठ की जिसे बैठे उमदा उमदा कहते। फिर अगले साल 73 मर्द और जो है वो 3 62 मर्द और 3 औरतें 75 अफराद आए और ये सब मुसलमान थे, इन्होंने फिर आपके हाथ पर बैठ की जिसे बैठे उमदा कहानियाँ कहते। इससे 12 नबी जो है वो मुकर किए गए, वो 6 नबी मुकर किए गए और उनकी इताअत की गई है। और इसी का जिक्र है जो है बुखारी में जो है सहाबा किराम करते हैं कि हमें वो बच्चे एक और बहस है जिसका जिक्र यहाँ आ रहा है 5 डिग्री में गजवे अहज़ाब के मौके पर 12 तो सहाबा किराम में क्या कर रहे थे जब तक लोग खुदाई कर रहे थे हजरत की तो सहाबा किराम के जबान पर था कानू नजीना बाजाऊ मोहम्मदा अलल जिहाद इमाम अमीना अमर के हमें वो लोग जिन्होंने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के हाथ पर बैत की और बैत किया है कि हम जिहाद करेंगे कैसे दम जब तक दम में दम में दम। इसी तरह से केजरी सुलह हुदैबिया के मौके पर जो है बैठे रिजवान नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फिर खवातीन से आप खसूसी बैठ लेते हैं جسکے الفاظ جو ہے سورہ مطمئنہ آیت نمبر 12 میں موجود ہے. تو یہ سب موقع ہیں جس پر جو ہے وہ بحث کر دیتا ہے. بحث کا یہ معاملہ جو ہے معقول ہے, صحابہ کرام سے ثابت ہے, اس کے جوائز آپ کو ملتے ہیں. سلف صالحین انہوں نے ہمیشہ جو ہے چپٹی بحث کی, اور صحابہ کرام میں جو ہے وہ البتہ پھر معروف کا اضافہ ہو گیا تھا. اور میں آپ دیکھیں خلافت راشدہ میں چاروں جو خلیفہ گزرے انہوں نے کسی کانسٹیٹیوشن پر بحث کی تھی, اپنے اوپر بحث کی کہ میری اطاعت کرو گے, میری بات مانو گے, پھر معروف کیا طرح. دور ملوکیت میں جتنے جو ہے خلیفہ آتے رہے, خواہ وہ بنو میاں کے ہوں, خواہ بنو عباس کے ہوں, سب میں چپٹی بحث. پھر دور ملوکیت میں جو تحریکیں ہوتی ان بادشاہوں کے خلاف, ان تحریک وہ تحریک کے بھی بہتے سماؤ طاقت پر حضرت حسین نے کبھی رضی اللہ تعالیٰ انہوں نے جو ہے یزید کے خلاف جو ہے تحریک چلائی, اور اس میں لوگوں سے اپنے آپ پر بحث کی کہ تم جو ہے میری جو ہے میرے آپ پر بحث کرو جو ہے اس معاملے. اسی طرح حضرت عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہ نے بنو امیہ کے جو ہے آخری دور کے قریب جو ہے یہ تحریکیں جو ہے شروع کی اور اس میں بحث کی. اسی طرح حضرت زید بن علی بن حسین رضی اللہ تعالیٰ انہوں نے بھی جو ہے وہ چپٹی بحث پر اپنی تحریک چلائی. پھر مزید حضرت محمد بن عبداللہ جو نسل زکیہ کے نام سے مشہور ہے, بنو عباس کے دور میں انہوں نے تحریک شروع کی عباسی خلفاء کے خلاف یا عباسی بادشاہوں کے خلاف, اور وہ بھی جو ہے چپٹی بحث پر تھی. اسی طرح حضرت حسین بن علی رحمۃ اللہ علیہ انہوں نے جو تحریک چلائی وہ بھی چپٹی بحث پر تھی. پھر دور ملوکیت میں صوفیہ کرام لوگوں سے رسک و اصلاح کی بحث دیتے رہے جو آج تک چل رہی ہے بحث اصلاح کے نام سے, جس میں ذاتی تزکیہ جیسے آج بات ہو رہی تھی کاؤنسلنگ کی, تو وہ جو ہے وہ ایسے ہسپتال کے پاس جانا اور ان سے باطنی تزکیے کی جو ہے معاملات رکھنا, ان کے مشوروں پر عمل کرنا, یہ آج تک جاری اور جاری ہے سلسلہ. وہ بھی بحث ہوتی ہے لیکن بحث اصلاح چلاتی ہے, بحث سے رسکی ہوتی ہے تاکہ انسان اپنا تزکیہ کرا سکے, اس سے زیادہ کی بحث نہیں ہوتی. اس کے علاوہ پھر آپ دیکھیں کہ اسلامی احراف کے سلسلے میں جتنی تحریکیں ہوتی ہیں, لیبیا میں سموسی تحریک, سودان میں مہدی سودانی تحریک, اور نجد میں وہابی تحریک, میرے تقریب باقرین میں تحریک شہید, ان سب میں بنیاد کیا بھی جماعت سازی چپٹی بحث. پھر بیسویں صدی عیسوی میں احیاء دین کے لیے جو تحریکیں شروع ہوئیں ان میں مصر کے الاخوان المسلمین, یہ بیسویں صدی کی بات ہوگی, جس کے امیر کون تھے, حسن البنہ شہید احمد اللہ. پھر حزب اللہ جو مولانا ابوالکلام آزاد نے ہندوستان میں شروع کی تھی, یہ سب بحث کر. پھر 1920 میں شیخ الہند مولانا محمود الحسن صاحب نے تجویز پیش کی تھی کہ سب مل کر مولانا ابوالکلام آزاد کے ہاتھ پر بیٹھ کر, علماء کرام نے رد کر دیا تھا کیونکہ وہ خود مکتبہ فکر سے نہیں تھے مولانا آزاد, اور لیکن تجویز کیا تھی ان کی کہ بحث کی گئی سختی بحث کا ہی معاملہ. پھر دسمبر 1994 میں پھر اس بات کو جو ہے قابل وضاحت احمد فاروقی صاحب کی کتاب علامہ اقبال اور مسلمانوں کا سیاسی نظم الحمد, اس میں یہ بات انہوں نے واضح کی کہ علامہ اقبال بھی ایک تحریک ایک جماعت بنانا چاہتے تھے شباب المسلمین کے نام سے, اور یہ جماعت کا جو وہ نظم رکھنا چاہتے تھے وہ بھی بحث کی بنیاد پر رکھنا چاہتے. وہ جماعت بنی نہیں, بن نہیں سکی, وہ علیحدہ بات ہے. اس کے لیے کتاب کا حوالہ دیا ہے, آپ کو جو ہے کتاب پڑھ سکتے. اجتماعیت کے لیے بحث کی اساس معقول ہے اگر بھی اسی کا تقاضا کہتے ہیں. اس کے لحاظ سے آپ دیکھیں گے کہ اداروں میں اکثر ایک ہی بہت ہوتا ہے, بہت سارے ڈائریکٹرز ہوتے ہیں لیکن مینیجنگ ڈائریکٹر ایک ہی ہوتا ہے. تو اگر ایسا نہ ہو تو تمہیں کتنی بچ جائے, گھر میں ایک ہی کی بات جو ہے وہ مانی جاتی ہے. اگر بہت سارے لوگ ہوں تو پھر کس کی بات آدمی مانے کس کی نہ مانے, تو ہمیشہ اتھارٹی ایک کی ہاتھ میں ہوتی, سیٹو پاور ہے اس کے ہاتھ میں ہوتی, جو وہ کہتے ہیں تو وہ مانی جاتی ہے. اب برادریوں میں بھی ایک بزرگ ہوتے ہیں جنہیں سے سیٹو پاور حاصل ہوتی ہے, اب ان کی بات کوئی نہیں رکھتا. تو اگر ایسے نہ ہو تو ادارے نہ چلے, نظر نہ چلے. یہ اصول بیان کیا جاتا ہے بہت سے سالو اینڈ رائٹ. اور پھر دوسرا اصول ہے مینجمنٹ کا کہ اگر If you don't agree with this rule, تو پھر look at rule one. تو بات ہمیشہ یہی رہتی ہے کہ بہت ہی رائٹ رہتا ہے چاہے صحیح ہو یا غلط, کیونکہ اگر نقصان ہوگا اسی کا نقصان ہے نا, زیادہ فائدہ اور نقصان اس کے آخر جی آخر میں کیونکہ بھائی کھڑے ہوئے ٹھیک ہے جی. تو جو سوالات ہو آپ किसी भी इज्तमाईयत के नजम का ताल्लुक किसके काम और हदफ से होता है। अगर कोई इज्तमाईयत महज खिदमत खल तफरीक तजवीज नश्र व इशाअत वगैरह के लिए बनी है और जिसमें किसी सूरत से अपने टकराव की नौबत आने का इम्कान नहीं, वहाँ नीला नाला नजर भी चल सकता है। अलबत्ता जहाँ मामला इंकलाबी नौजत हो, अब हम बात करें इंकलाब की, मौजूदा निज़ाम को जड़ से उठाना है, नए निज़ाम को कायम करना है, तो नहायत सख्त नजर नजर चाहिए जमा। समोदार आर्मी डिसिप्लिन की बात हो, जैसे फौज में कहा जाता है देयर इज नॉट टू रीजन व्हाई, देयर इज बट टू डू एंड डाई। आदमी को पता है कि मुझे ऐसा हुक्म दिया गया, इस पर अमल करूंगा तो मर जाऊंगा। लेकिन अब आर्मी डिसिप्लिन क्या है? मर जाओ लेकिन बात मानो। ठीक है जी, हो सकता है दो चार लोग मर जाए लेकिन हजारों लोग जो है उनकी कोई ऐसी सियासी तस्वीर हो कि उनके निकलने की राह। दुनिया में आज तक जितने भी अहम और काबिल निकल गए काम हुए हैं उनके पीछे किसी एक ही शख्सियत की रहनुमाई और क़यादत हमें नजर आती, बड़ी बड़ी तहरीकें देखते हैं एक ही शख्स नजर आता। जमात इस्लामी के पीछे कौन है? सैयद मौलाना मौदूदी रहमतुल्लाह अलैह की शख्सियत है। अख़वान अल-मुस्लिमीन के पीछे कौन है? हसन बसरा शहीद की शख्सियत है। तहरीक जदीदैन के पीछे किसकी शख्सियत? मौलाना तारिक़ शहीद की शख्सियत है। तो आप देखें कि कोई ना कोई एक शख्स होता है जिसके पीछे जमातें चल रही होती, काम हो रहे होते, तो ये मामूल बात। अब आखिरी में बस मौलाना मौदूदी की एक तहरीर का इस्तेमाल है वो पढ़ लेते हैं। फरमाते मौलाना लिखते हैं, कोई तहरीक इसके बगैर नहीं चल सकती कि इसको एक शख्स देकर चले जिसे तहरीक के अंदर भी दिलों और दिमागों पर गैर मामूली असर हासिल हो और तहरीक के किस्तों की आम मरने में भी इसके एहसास रहते चले। दीनी तहरीक हो या दुनिया में एक शख्सियत के बगैर इसका काम नहीं चलता। अल्लाह ताला ने इस बात की तहरीक के लिए अख्तियार की शख्सियतें सामने ला कर रखी और उनका गैर मामूली वजन अपनी मशीयत से नहीं अपने एहसास से भी खाली थे। अख्तियार के बाद जब और यहाँ की कोई दीनी तहरीक होती है एक शख्सियत की बदल होती और बड़ी बड़ी शख्सियतों ने किसी दुनियावी लड़ के लिए नहीं बल्कि खुदा के दीन के खातिर कार्य किया कि अपना सारा वजन इसके बदल में साबित करके इसका वजन बढ़ाया और किसों ने इसकी दुनिया में इसका असर कर दिया। ये जनाब सवाल है जो डॉक्टर साहब ने अपनी किताब में रखी है, इसे इसके ध्यान रखना। ये सारी नजमें दिमाग के लिए शानदार हदीस वह हुई है और ये वो हदीस है जो हम बैठ के लिए इस्तेमाल करते हैं फिर वो सजे उठा तजमा रखे तो मतलब रिवायत है। अब आदर से साबित रजेगा बाबा को ध्यान करें, वो कहते हैं कि हमने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के बैत की सुनने और इताअत करने की मुश्किल और आसान दीदी आम आदमी और न करवाई और की कौम में तहसील दे दी जाए और ये कि हम जिम्मेदार अजलाब से नहीं कटेंगे और ये कि हम जहाँ कहीं होंगे आप बात जरूर करें अल्लाह के मामले में किसी मलामत करने वाले की मलामत का खौफ ना करें। अपने आप जो है वो आखिरी हमारे पास लाइफ है पांच चीजें जो किसी भी जमात के लिए लिखनी होती है। ऐलान या मकसद लिखनी जमात का क्या है? पूरा की मकसद होना चाहिए, इबादत की दावत की इबादत लिखने को पूरे दिन पर अमल कर करेगी ये जमात और पूरे दिन को कार्य करने के लिए मजदूर में शामिल है। ऐसा नहीं कि वो सिर्फ जो है वो बेहतर शत्रु है। आप बात करते हैं कि क्या रिकावत जरूरी नहीं होती है? हाँ जरूरी है, लेकिन अभी हम इस बात को कह रहे हैं बाद में उतर दिया है नहीं, पहले से लिख रहे लोग दूसरे चीज पर अमल होगा। दूसरी चीज देखनी होती है कि जमात का नजम क्या है, सीधा ज्यादा नजम है या मजबूत जिसे मैं नौकरी के द्वारा नजर तमाम का। तीसरी चीज देखनी होती है कि अल्लाह की किताब से कितना चाहता है कि अपनी अपनी अलहदा किताबें बनाई गई हैं या सारा तारुफ जो है मुंतजिम करना की किताब है। फिर क़यादत को भी करीब से देखना चाहिए। आम लोग का तो जो है वो इखलास के साथ आए हो असल बंदा क़यादत का होता है उसे करीब से देखें क़यादत मुझसे तय या नहीं दुनियादार हो गए या गैर दीनदार है और इसी तरह आपकी चीज देखें कि उनका तरीके का सुन्नत के मुताबिक किया या नहीं। जज़ाकअल्लाह अल्लाह ताला इन चीज़ों का भी जरूर